यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। नेकपा एमालेको एघारौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। एमालेको विधान महाधिवेशनले नीतिगत विषयमा निर्णय गरिसकेकाले भोलिदेखि 29 गतेसम्म हुने एघारौं महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने भएको छ। विधान अधिवेशन गरिसकेको एमालेको यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ। जेएनजी आन्दोलनपछि नेतृत्व परिवर्तनका लागि दबाव बढ़ेका बेलामा निर्धारित समयभन्दा एक वर्ष अघि नै यो महाधिवेशन हुन लागेको हो। पार्टी अध्यक्षमा केपी शर्मा ओली नै तेह्र्याउने तयारीमा हुनुहुन्छ। उहाँसँग पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा हुनुहुन्छ। मुलुकको युवा शक्तिलाई स्थापित गर्ने दायित्व समेत बोकेको यो महाधिवेशनप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो बढ़ेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको एघारौं महाधिवेशनमा करका पूर्ण सहमतिको प्रयास नहुने बताउनु भएको छ। प्रेस चौतारी नेपालले हिजो काठमाण्डुमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले वर्षक सहमतिबाट नेतृत्व चयन गरिने र सहमति हुन नसके करकाप नगरिने बताउनुभयो। कसलाई नेतृत्वमा पुर्याउने भन्ने विषय प्रतिनिधिको हातमा रहेको भन्दै अध्यक्ष ओलीले यसपटकको महाधिवेशनले युवाहरूलाई सम्मानका साथ केन्द्रीय समितिमा समेट्ने पनि बताउनुभयो। अध्यक्ष ओलीले हालसालै नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटका क्रममा अर्थपूर्ण छलफल भएको पनि पत्रकारहरूलाई बताउनुभयो। मन्त्री परिषदको बैठकले सरकार र जेएनजी आन्दोलनका प्रतिनिधिबीच भएको 10 बुँदे सम्झौता अनुमोदन गरी सम्बन्धित मन्त्रालयबाट उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले सरकार र जेएनजी प्रतिनिधिबीच भएको सम्झौतालाई नेपाल राजपत्रमा अतिरिक्ताङ्कका रूपमा प्रकाशन गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। यस्तै बैठकले गत भदौ 23 र 24 गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको पनि मन्त्री खरेलले बताउनुभयो। त्यस्तै मन्त्री परिषद बैठकले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत सहसचिव पुष्कर सापकोटालाई सचिवमा बढ़ुवा गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पदस्थापन गर्ने, समाज कल्याण परिषदको रिक्त सदस्य सचिव पदमा नियुक्ति गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री खरेलले बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्की समक्ष जय मातृभूमि पार्टीले ज्ञापन पत्र बुझाएको छ। प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीसँग हिजो भेट गरी सरकारले सुशासनको मूल कार्यादेशमा केन्द्रित हुनुपर्ने, निर्वाचनको वातावरण बनाउन जेएनजी आन्दोलनका दमनकारी र भ्रष्टाचारीमाथि शीघ्र कार्यवाहीको मागसहित ज्ञापन पत्र बुझाएको हो। यस्तै पार्टीले सरकारको मूल मुद्दा भ्रष्टाचार विरूद्धको कार्यवाही रहेकाले यसैमा केन्द्रित रहेर आफ्ना काम कार्यवाही अघि बढ़ाउनु पर्ने माग पनि गरेको छ। भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो एजेण्डा लिएर चुनावमा जान सुझाव दिँदै भ्रष्टाचार विरूद्धको कार्यवाहीलाई सरकारले सँगसँगै अघि बढ़ाइरहेको बताउनुभयो। भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा रकम असुली गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराई सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित 7 जना र 2 कम्पनी विरूद्ध मुद्दा चलाएको हो। अख्तियारले गत चैत 7 गते सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्र अनुसार तत्कालीन सहसचिव भट्टराई, अधिकृत यज्ञराज अर्याल, ग्रीन लाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिली होलिडेका संचालक दीपक भण्डारी, ग्रीन लाइनका संचालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न 5 देशका नवनियुक्त राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवनमा हिजो आयोजित छुट्टा छुट्टै विशेष समारोहमा राष्ट्रपति पौडेल समक्ष नेपालका लागि उज्बेकिस्तानका राजदूत सरदोर मिर्जा यु सुपोभिच रुस्ता भाएव, रोमानियाका राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुकमोर बोबो कालो गोन्जोदा, आइसल्याण्डका राजदूत बेनिडिक्ट र क्युबाका राजदूत हुवान कार्लोस मार्सान अगु इलारेले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा जनधनको अकल्पनीय क्षति भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको काम अन्तिम चरणमा पुगेको छ। जेन्जी आन्दोलनका क्रममा जेन्जी सहित 76 जनाको ज्यान गएको थियो। आन्दोलनका क्रममा 2429 जना घाइते हुनुका साथै अराजक समूहबाट गरिएको लुटपाट, तोड़फोड़ र आगजनीबाट सार्वजनिक तथा निजी क्षेत्रमा झण्डै 84.5 अर्बको क्षति भएको छ। आन्दोलनपछि गठित प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गत असोज 5 गतेको मन्त्री परिषद बैठक मार्फत जेन्जी आन्दोलन घटना छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको थियो। आयोगले जेन्जी आन्दोलन हुँदा प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी समेत गरेको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक 2081 दफावार छलफल भएको छ। विधेयकमाथि विज्ञ सरकारवाला र संशोधनकर्ता सांसदहरूसँगको छलफल सकी समितिले दफावार छलफल शुरू गरेको हो। छलफलमा सांसदहरूले चलचित्र क्षेत्रमा अन्तर्राष्ट्रिय लगानीको वातावरण बनाउने, प्रविधि मैत्री बनाउने, उद्योगको रूपमा अघि बढ़ाउने विषयलाई प्रस्तावनाले स्पष्ट गर्नुपर्नेमा जोड़ दिनुभयो। आगामी पुष 1 गतेदेखि बाघ गणना थालिने भएको छ। चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गणना गर्न लागि हो। बाघ भएका बाँके, बर्दिया र शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिन्दैछ। 3 महिना लगाएर बाघ गणना गर्न लागि हो। हरेक 4-4 वर्षमा बाघ गणना गरिँदै आएको छ। मूर्धन्य मूर्तिकार बालकृष्ण तुलाधरको 91 वर्षको उमेरमा हिजो निधन भएको छ। शहीद गेटमा स्थापित राजा त्रिभुवनको शालिक लगायत शहीद गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराजको शालिक तथा त्यहाँ रहेका 4 तस्विर उहाँको सिर्जना हुन्। त्यसै गरी टुणीखिलको सैनिक मंचमा रहेका 6 सिपाहीको शालिक, बनेपा चौबाटोमा रहेको त्रिभुवनको शालिक, शोभा भगवतीमा रहेको अर्धकदको गणेशमान सिंहको शालिक तथा त्रिमूर्ति लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण शर्माका शालिक उहाँका कलाकारिताका नमूना हुन्। र लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको फाइनलमा पुगेको छ। हिजो सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई 40 रनले पराजित गरी लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो। लुम्बिनीले अब फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी लायन्सले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 134 रन बनायो। 135 रनको लक्ष्य पछ्याएको विराटनगरले 17.4 ओभरमा सबै विकेट गुमाउँदै 94 रन मात्र बनाउन सक्यो। विराटनगरका लागि साम हेजर्टले सर्वाधिक 34 रन बनाए, यस्तै नरेन भट्टले 21 रन बनाए। बोलिङतर्फ लुम्बिनीका लागि तिलक भण्डारीले 3, रूबेन ट्रम्प लम्पयान, अभिषेक गौतम र जेजे स्मिथले 2-2 विकेट लिएका थिए। त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक 45 रनको योगदान गरेका थिए। उनले 41 बल खेल्दै 3 चौका र 1 छक्का प्रहार गरेका थिए। त्यसैगरी कप्तान रोहित कुमार पौडेलले 30 बलमा 2 चौका र 2 छक्काको मद्दतमा 34 रन बनाए। यस्तै निशोन डिकेवालाले 22 बलमा 4 चौका प्रहार गर्दै 29 रन जोड़े। रुबेल ट्रम्पम्यानले अभिजित 11 रन बनाएका थिए। बलिङतर्फ विराटनगरका सुभाष भण्डारी र प्रसिद्ध जीसीले समान 3-3 तथा कप्तान सन्दीप लामिछानेले 2 विकेट लिए। एनपीएलको फाइनल खेल भोलि हुनेछ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।